आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ, तिमी मालिक मेरो जीवनको, म सृष्टि तिम्रो इच्छाको, मलाई चलाऊ तिमी त्यसै चाहन्छौ तिमी जसै, तिमी मेरो महान प्रभु, तिमी मेरो जीवन प्रभु, महान प्रभु तिमी मेरो जीवन प्रभु, तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ, उडी आई बादल पनि आई भन्छन् क्षितिजलाई, ईश्वर महान कति महान, ईश्वर महान कति महान, हिमका आलै पनि हात उठाई, ईश्वरको वैभव सुनाउँछन् सबैलाई, धरती आकाश पनि सृष्टि सबै पनि शिर झुकाई भन्छन् सबैलाई, तिमी मेरो महान प्रभु, तिमी मेरो जीवन प्रभु, महान प्रभु तिमी मेरो जीवन प्रभु, तिमी मेरो महान प्रभु, प्रभु
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यहोशु 23 र 24 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यहोशुको अन्तिम सन्देश। मित्र, मृत्यु सहको सन्देश परमेश्वरको वचनमा अति नै धेरै परिचित भइरहेको छ। तपाईँलाई थाहै होला, याकुबले आफ्ना 12 छोराहरूलाई आफ्नो वरिपरि बोलाएर तिनीहरू प्रत्येकको निम्ति अगमबाडी दिए। त्यसै गरे मृत्यु सयमा मोसाले 12 कुलहरूलाई, हजुर, याकुबका 12 छोराहरू अहिले कुल भइसकेका छन्। ती 12 कुलहरूलाई मोसा आफू कहाँ बोलाउँछन् र तिनीहरूलाई आशिष दिन्छन्। अहिले यहोशु, जो तिनीहरूका 40 वर्षदेखि अगुवा वा नाइके थिए, प्रतिज्ञाको मुलुकमा डोर्याएका थिए र तिनीहरू अहिले प्रतिज्ञाको मुलुकमा छन् र तिनले आफ्नो अन्तिम सन्देश मृत्यु हुनुभन्दा पहिले दिन्छन्। यहोशु 23:1-3 पदमा भनिएको छ, अब धेरै दिनपछि जब परमप्रभुले इसरायलहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो र यहोशु वृद्ध भएर निकै उमेर खाइसकेका थिए, यहोशुले सबै इसरायलहरूलाई तिनीहरूका धर्मगुरूहरू, कुल नायकहरू अनि न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाएर भने, म वृद्ध भए अनि निकै उमेर खाइसके, परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूका निम्ति यी सारा जातिहरूलाई के गर्नुभयो यो सबै तिनीहरूले देखेकै छौ। तिनीहरूका निम्ति लडाई गर्ने उहाँ नै परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ। यहाँ हामी देख्छौ यहोशूले आफू कहाँ मानिसहरूलाई बोलाएर भन्छन्, अहिले म यस पृथ्वीबाट विदा लिन लागेको छु, मेरो समय पूरा भइसकेको छ, त्यसकारण मसँग तिमीहरूको निम्ति अन्तिम वचनहरू छ। तिमीहरूले देखेका छौ कि परमेश्वरले तिमीहरूको निम्ति के गर्नुभएको छ। 4-6 पदमा भनिएको छ, स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुन्द्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात् मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँडी दिएको छु। परमप्रभु तिमीहरूका परमेश्वर आफैले नै तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिदिनुहुनेछ र तिमीहरूका नजरको अघि धपाइदिनुहुनेछ र परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभए झै तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ। यसकारण मूसाका व्यवस्थाको पुस्तकमा लेखेका सबै कुरा साहसपूर्वक पालन गर र मान र त्यसबाट तिनीहरू दाहिने देब्रेतिर नलाग। यहोशूले त्यही गर्न तिनीहरूलाई बोलाइरहेका छन् जुन मूसाले तिनीहरूलाई गर्न बोलाएका थिए। 7-8 पदमा भनिएको छ, तिमीहरूका बीचमा रहेका जातिहरूसँग नमिसिनु, उनीहरूका देवताहरूको नाउँ नल्याऊ, तिनका नाउँमा शपथ नखानु, तिनीहरूको सेवा नगर्नु र तिनीहरूलाई दण्डवत नगर्नु, तर तिमीहरूले आजको दिनसम्म गरे जस्तै परमप्रभु तिमीहरूका परमेश्वरमै लीन भइरहनु। मित्र, यर्दन नदी पार गर्दा आउने डरलाग्दो जोखिम, कठिनाई, खतरा, हरेक मोडमा परदेश मुलुकमा शत्रुको सामना र हरेक स्थानमा त्रास र डर, आतंकको अनुभवले इसरायलीहरूलाई परमेश्वरको निकटतामा राखेथ्यो। यहोशूले थाहा पाए कि अहिले जबकि तिनीहरू विश्राममा प्रवेश गरेकोले गर्दा र त्यहाँ प्रतिज्ञाको मुलुकमा समृद्धता, सम्पन्नता र प्रचुरताको आनन्द उठाउन गइरहेकोले गर्दा तिनीहरू परमेश्वरबाट टाढा भौतारी जानेछन्। यो कुरा यहोशूले थाहा पाए। त्यही नै मानव स्वभावको कथा हो, यो कहिले परिवर्तन हुँदैन। मित्र, ख्रिस्टियनहरू दुःख कष्ट आतंक डर हिंसाबाट परमेश्वरबाट टाढा भर्की जाँदैनन्। बरु तिनीहरू यस परिस्थितिमा परमेश्वरको निकटतामा आउँछन् सहाराको निम्ति। तर सबभन्दा खतरनाक अवधि ख्रिस्टियनहरूको निम्ति त्यो समय हुनेछ जीवित र सत्य परमेश्वरबाट टाढा भौतारी जाने र संसारिक कुरामा फस्ने, जब तिनीहरू समृद्धता सम्पन्नतामा प्रवेश गर्दछन्। यो नै समय अति नै खतरनाक समय हो र यो हामी आज पश्चिमी मुलुकमा स्पष्ट देख्छौ। अहिले इसरायलीहरू प्रतिज्ञाको मुलुकमा सम्पन्नता र समृद्धताको आनन्द उठाउन गइरहेका छन्। त्यही कारण मानिसको हृदयको मनोवृत्ति परमेश्वरले थाहा पाउनु भएकोले गर्दा यहोशूद्वारा उहाँ यो आज्ञा दिनुहुन्छ, परमेश्वरले तिमीहरूको निम्ति यी अद्भूत कामहरू गर्नुभएको छ, त्यसकारण उहाँको निकटतामा रहनु, सधैँ उहाँमा लीन भइरहनु र उहाँको आज्ञा पालन गर्नु। यदि तिमीहरू यो गर्छौ भने परमेश्वरले तिमीहरूलाई निरन्तर आशिष दिनुहुनेछ। त्यसपछि उनले तिनीहरूलाई चेतावनी पनि दिन्छन्, यदि तिनीहरू उहाँबाट भड्की गए परिणामस्वरूप तिनीहरूलाई के हुनेछ। पद 11-13 भनिएको छ, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पूरा होशियार गर, तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू अर्थात तिमीहरूलाई तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्यौ र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयो भने त, 13 पदमा भनिएको छ, यो निश्चय जान कि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका दृष्टिबाट फेरि धपाउनुहुनेछ, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल र तिमीहरूका पेटमा कोर्रा र तिमीहरूका आँखामा काँडा हुनेछन्। यहोशूले चेतावनी दिन्छन्, यदि तिनीहरू परमेश्वरको आज्ञा पालन नगरेर दण्ड तिनीहरूमाथि निश्चय नै खस्नेछ। आज्ञा पालन नगरेको खण्डमा 15-16 पदमा भनिएको छ, जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएका सबै असल कुराहरू तिमीहरूमाथि हुन आएका छन्, त्यसरी नै परमप्रभुले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरूलाई नष्ट नपारुन्जेल परमप्रभुले तिमीहरूमाथि सबै खराबी कुराहरू पनि ल्याउनुहुनेछ। यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करारबाट तर्केर अरू देवहरूलाई पूज्न गयौ र तिनीहरूलाई दण्डवत गर्यौ भने तब परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू तुरन्तै नाश भएर जानेछौ। मित्र, यो एक चेतावनी भन्दा अझ धेरै गरेर अगमबाडी हो। हामीलाई राम्ररी थाहा छ कि यो अगमबाडी अहिले इतिहास हो, किनकि यो यहोशूद्वारा बोलिएको अगमबाडी तिनीहरूको जीवनमा जीवको त्यौं भएर पूरा भयो, किनकि तिनीहरू परमेश्वरबाट टाढा भौतारी गए र अहिले यो इतिहास भएको छ। त्यसपछि हामी देख्छौ 24 अध्याय, यहाँ यहोशूले फेरि मानिसहरूलाई एकट्ठा जम्मा गर्छन् र तिनीहरूले परमेश्वरको सामने आफैलाई पेश गर्दछन्। यहोशूले तिनीहरूका तिनीहरूको इतिहासको परमेश्वरको समीक्षा र तिनीहरूसँग परमेश्वरको दयालु कृपालु व्यवहारहरूको फेरि बताइदिन्छन् सम्झाइदिन्छन्। यहोशू 24:2 भनिएको छ, यहोशूले सबै मानिसहरूलाई भने, परमप्रभु इसरायलका परमेश्वर भन्नुहुन्छ, उहिले अब्राहम र नाहोरका बाबु तेरह तिमीहरूका पिता र पुर्खाहरू युफ्रेटिस नदी पारी बस्थे र तिमीहरूले अरू देवहरू पुज्दथे। मित्र, यो पदले केही कुराको प्रकट गरिदिन्छ जुन हामीले अघि वा पहिले थाहा पाएका थिएनौ। यद्यपि हामीले यसको शंका गरे तापनि, जब परमेश्वरले अब्राहमलाई कल्दीको ऊरबाट बोलाउनुभयो, उहाँले तिनलाई प्रतिमा पूजाको परिवारबाट बोलाउनुभयो। अब्राहमको पिता तेरह, जुन यहाँ हामीलाई भनिएको छ, अन्य देवताहरू पूजा गर्थे। यसले यो प्रश्न खड़ा गर्न सक्छ, किन परमेश्वरले अब्राहमलाई चुन्नुभयो र तिनीबाट एक जाति वा राष्ट्र बनाउनुभयो? आउनुहोस् पृष्ठभूमितिर विचार गरौं। बाबेलको धरहरापछि मानिस पूर्ण रूपमा जीवित र सत्य परमेश्वरबाट भड्की गए। कसैले पनि परमेश्वरलाई सेवा गर्दैनथे, अरू त के, अब्राहमको पिता तेरहले पनि सेवा गर्दैनथे। जब परमेश्वरले भाषाहरूको दोधार वा अन्यल पारिदिनुभयो, मानिसहरू चारै दिशातिर तितर बितर छरपष्ट छरी गए र तिनीहरूले आफ्नो साथमा जीवित र सत्य परमेश्वरको ज्ञान वा बोधको लिएर गए। अर्को शब्दमा, तिनीहरूलाई अझै जीवित र सत्य परमेश्वरको ज्ञान त थियो, जुन एक कारण हो आज पनि अन्य जातिहरूसँग पनि सत्य परमेश्वरको ज्ञान छ। यद्यपि तिनीहरूले उहाँलाई आराधना र पूजा नगरे तापनि तिनीहरूलाई त्यहाँ सत्य परमेश्वर छ भन्ने कुरा थाहा छ। अमित्र, बाबिलको धरहरापछि त्यहाँ पूर्ण रूपमा सत्य विश्वास र सत्य परमेश्वर त्याग मानिसहरूमा आएको थियो। त यहाँ प्रश्न उठ्छ, त तब परमेश्वरले आफ्नो पवित्रता आफ्नो धार्मिकता अनुसार के गर्नुहुनेछ त? उहाँले तिनीहरूलाई वा मानव जातिलाई दण्ड दिन सक्नुहुन्थ्यो र पृथ्वीबाट पूर्ण रूपमा हटाउन सक्नुहुन्थ्यो। उहाँले यदि चाहनुभए चन्द्रमामा जस्तै केही प्राणी नभएको रिक्त खाली शून्य उराट लाग्दो स्थान बनाउन सक्नुहुन्थ्यो, तर उहाँले त्यो गर्नुभएन। उहाँले बरू मानव जातिलाई फेरि पूर्ण प्राप्त गर्नुहुनेछ। उहाँले यसको निम्ति मानिससँग आरम्भ गर्नुहुनेछ, एक मानिससँग। त्यो मानिस अब्राहम थिए, जससँग निश्चय नै आफ्नो हृदयमा सत्य र जीवित परमेश्वरको लालसा र इच्छा र चाहना थियो। तिनले त्यो परमेश्वरलाई जान्न चाहन्थे। यो तिनको हृदयको उत्कट इच्छा थियो। जब परमेश्वरले अब्राहमलाई बोलाउनु भयो, उहाँले तिनलाई ओर र आफ्ना सम्पूर्ण परिवार छोड्न भन्नुभयो। अहिले हामी जान्दछौ कि किन तिनलाई ओर र आफ्ना परिवारलाई छोड्न भनिएको थियो। भन्दा तेह्र प्रतिमा पूजक थिए। परमेश्वरले तिनलाई उरबाट र आफ्ना परिवारबाट अलग गर्नको निम्ति बोलाउनु भयो अब्राहमलाई। किन त भन्दा पहिलो तिनलाई प्रतिमा पूजा ठाउँ र परिवारबाट अलग गर्न, दोस्रो उनीबाट एक राष्ट्र वा जाति बनाउन जुन जातिद्वारा संसारमा मसीहा उद्धारकर्ता आउने थियो। अहिले परमेश्वरले तिनीहरूलाई एक जाति वा राष्ट्र मिश्रको इट बनाउने खेतमा बनाउनु भयो। पाँचदेखि सात पदमा भनिएको छ, तब मैले मोसा र हारूनलाई पठाएर त्यही मैले गरेको कामद्वारा मिश्र देशमा विपत्ति पठाए र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्याए। जब मैले तिमीहरूका पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याए, तिमीहरू समुद्रसम्म आइपुग्यौ र मिश्रहरूले तिमीहरूका पिता पुर्खालाई रथ र घोडचढीहरू सहित लाल समुद्रसम्म खेदेर आए। तर तिमीहरूले परमप्रभुलाई पुकार गरे अनि उहाँले तिनीहरू र मिश्र देशवासीहरूका बीचमा अन्धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनुभयो। मैले मिश्र देशमा के गरे? सो तिमीहरूले आफ्ना आँखाले देख्यौ, तब तिमीहरू धेरै दिनसम्म उजाड स्थानमा रह्यौ। यसरी हामी देख्छौ परमेश्वरले यहोशूद्वारा तिनीहरूको इतिहासको समीक्षा मिश्रबाट आरम्भ गरेर प्रतिज्ञाको मुलुकमा कसरी अगुवाई गर्नुभयो प्रत्येक विवरणसहित सो कुराको स्पष्ट पार्नुहुन्छ। यो हामी पद आठदेखि बाह्र पदमा देख्छौ। पद तेह्रमा भनिएको छ, तेह्र पदमा, यसरी तिमीहरूले मेहनत नगरेकै देश र तिमीहरू आफैले नबनाएको शहरहरू मैले तिमीहरूलाई दिए, तिमीहरू तिनमा बस्दछौ र आफैले नरोपेको दागबारी र भद्राक्ष बारीका फल तिमीहरू खाँदैछौ। अहिले इसरायलीहरू प्रतिज्ञाको मुलुकमा बसोबास गरिसकेका छन्, तर पनि त्यहाँका सभ्यताहरू र संस्कृतिहरूलाई पूर्ण रूपमा तिनीहरूले खत्तम नगरेकोले गर्दा तिनीहरू प्रतिमाहरूद्वारा घेरिएका छन्, तिनीहरू खतरामा छन्। यो कुराको महसुस गर्दै यहोशूले तिनीहरूलाई परमेश्वरप्रति वास्तविक समर्पणमा आफ्ना जीवनहरूलाई पूर्ण रूपमा उहाँका सुम्पिदिनलाई बोलाउँछन्। उसको कुरालाई सुन्नुहोस्। चौध र पन्ध्र पदमा भनिएको छ, यसकारण अब परमप्रभुको भय मान र सारा विश्वास साथ उहाँको सेवा गर। तिमीहरूका पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी र मिश्र देशमा पूजेका देवहरूलाई फ्याँक र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भने त तिमीहरूले कसको सेवा गर्ने? आजै तिमीहरूले रोज कि तिम्रा पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी पूजेका देवहरू, कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवहरू, तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौ। म जति धेरै यहोशूको बारेमा पढ्छु त्यति नै धेरै उसलाई मन पराउँछु। सालौंसम्म तिनी मूसाको छायामा उभिएका थिए, सेवा गर्थे। त्यसकारण हामी सोच्दछौ तिनी अति नै सानो व्यक्तित्वको, तर यहोशू अति नै ठूलो प्रतिष्ठित व्यक्ति थिए। परमेश्वरले यस मानिसलाई अगुवाको रूपमा नेतृत्व गर्ने नेताको रूपमा चुन्ने कामको लागि कुनै भूल गर्नु भएन। यद्यपि यहोशू आम मानिसहरू जस्तै भए पनि त्यस पुस्तकले प्रकट गर्दछ कि परमेश्वरमा समर्पित आम साधारण मानिस अति नै महान गरी प्रयोग गरिन्दछ। यहोशू यी इसरायलीहरूलाई भन्छन् कि तिमीहरू पिता पुर्खाले पूजा गरेका अन्य जातिका देवहरू सेवा गर्न फर्की जान्छौ, वा के तिमीहरू अमोरीहरूको देवहरू पूजा गर्न चाहन्छौ? तिमीहरू चुन्न सक्छौ, तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौ। मित्र, यो इसरायलका सम्पूर्ण कुलहरूको निम्ति परमेश्वरको तिनीहरूको प्रति वा प्रतिज्ञा वा करारको विचार गर्ने महान चुनौती थियो। अहिले मानिसको प्रति जवाब वा प्रतिक्रिया ध्यान दिनुहोस्। सोह्र र सत्र पदमा भनिएको छ, तर मानिसहरूले भने, हामीले परमप्रभुलाई त्यागेर अरू देवहरूको पूजा गर्न नपरोस्, किनभने परमप्रभु हाम्रा परमेश्वरले नै हामीलाई र हाम्रा पिता पुर्खाहरूलाई मिश्र देश को दासत्वको घरबाट मुक्त गराएर ल्याउनु भएको हो र सारा हाम्रा आँखाकै सामु त्यस्ता ठूला आश्चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि जुन जातिहरूका बीचबाट हामी आए तापनि उहाँले हामीलाई रक्षा गर्नुभयो। मित्र, सायद तपाईँ सोच्नु हुँदो कि परमेश्वरले तिनीहरूको निम्ति अद्भुत कार्य गर्नुभएकोले, आश्चर्य कार्य गर्नुभएकोले तिनीहरू परमेश्वरप्रति समर्पित सम्पूर्ण समर्पणको सहित निकटतामा रहनेछन् र खालि उहाँको मात्र सेवा गर्नेछन्, आराधना गर्नेछन्। तर मित्र, हामी देख्छौ कि तिनीहरू अति नै भयंकर रूपमा असफल रहे। आज हाम्रो बारेमा नि के, आज हामी कति धेरै परमेश्वरको निकटतामा रहिरहेका छौं। बीस पदमा भनिएको छ, तिनीहरूले परमप्रभुलाई त्यागेर परै देवहरूको पूजा गर्यो भने त अहिलेसम्म उहाँले तिमीहरूको हित गर्नुभए तापनि तिमीहरूको अहित पनि उहाँ गर्नु फर्कनुहुन्छ र तिमीहरूलाई भस्म पार्नुहुन्छ। मित्र, यो कुराको ध्यान दिउ, परमेश्वर अति नै धीरजी, कृपालु, दयालु र प्रेमिलो परमेश्वर हुनुहुन्छ, तर उही समयमा उहाँ दण्डको परमेश्वर पनि हुनुहुन्छ। एक्काइस पदमा भनिएको छ, तर मानिसले यहोशूलाई भने, होइन, हामी परमप्रभुको सेवा गर्नेछौ। ओ, यो इसरायलीहरूको कति असल इरादा सुनिन्छ, होइन? पच्चीस र छब्बीस पदमा भनिएको छ, यहोशूले त्यही दिन मानिसहरूसँग करार बाँधे र सकेममा तिनीहरूका निम्ति विधि र विधान बनाए। यी सबै कुराहरू यहोशूले परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। अनि तिनले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुका पवित्र स्थान नेरका रूखमुनि स्थापन गरे। मित्र, यसपछि हामी देख्छौ यहोशूको मृत्यु। उन्तिस र तीस पदमा, यी कुरा पछि परमप्रभुका दास नुनका छोरा यहोशू 110 वर्षको उमेरमा मरे। अनि तिनीहरूले तिनलाई गाश डाँडाको उत्तरपट्टि एप्राइमको पहाड़ी देशको तिम्नत सेर तिनको आफ्नै अधिकारको साँधभित्र गाडे। यहोशूलाई उजाड नाङ्गो स्थानमा गाडे जुन तिनले आफ्नो अधिकारको निम्ति चुनेथे। एकतीस र बत्तीस पदमा भनिएको छ, यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इसरायलको निम्ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्मगुरूहरूका जीवनभरि पनि इसरायलीहरूले परमप्रभुकै सेवा गरे। इसरायलीहरूले मिश्र देशबाट ल्याएका योसेफका अस्थि सकेमका बाबु हमोरका छोराहरूसित याकुबले 100 चाँदीका टुक्रामा सकेममा किनेको एक टुक्रा जग्गामा गाडे। त्यो ठाउँ योसेफका सन्तानको अधिकारमा पर्यो। यहोशूको मृत्युको समयसम्ममा तिनलाई अति नै धेरै श्रद्धा र आदर गरिन्दथे, किनभने हामीलाई भनिएको छ कि इसरायलीहरूले परमप्रभुकै सेवा गरे। यो चाहिँ उसको ईश्वरीय प्रभावको परिणाम हो। यहोशू एप्राइम र मनुष्यका पिता थिए। जब यी दुई छोराहरूले मिश्र छोडे, तिनीहरूले आफूसँगै आफ्नो पिताको अस्थि वा हाड ल्याए र उजाड स्थानको यात्रामा 40 वर्षसम्म आफूसँगै बोके। तिनीहरूले युसुफसँग प्रतिज्ञा गरे कि तिनीहरूले उसको अस्थि वा हड्डी प्रतिज्ञाको मुलुकमा पुर्नेछन्। यो किन त? किनभने त्यस मुलुकमा मृत्युबाट पुनः जी उठ्ने वा पुनरुत्थानको आशा गरिरहेका थिए। तेत्तीस पदमा भनिएको छ, अनि हारूनका छोरा एलाजार पनि मरे र तिनका छोरा पिनहासलाई एप्राइमको पहाड़ी देशमा दिएको गिबामा तिनीहरूले तिनलाई गाडे। हारून सबभन्दा पहिले मर्ने पुजारी थिए र दोस्रो पल्ट मर्ने पुजारी हारूनको छोरा एलाजार थिए। मित्र, यहोशूको पुस्तक मृत्युद्वारा बाँधिएको छ, घेरिएको छ। यो मूसाको मृत्युको उल्लेख हुँदै आरम्भ हुन्छ र यहोशू र एलाजारको मृत्यु उल्लेख हुँदै अन्त हुन्छ। यस पदमा मेरो रुचि पैदा गराउने कुरा यो तथ्य हो कि तिनीहरूले एलाजारलाई तिनको छोरा पिनहासलाई दिएको एप्राइमको पहाड़ी डाँडामा गाडे। यो प्रश्न उठ्छ कि कहाँ पिनहासले यो जमिन पाए? शास्त्रमा हामी देख्छौ कि पुजारीहरूलाई आफ्नो हिस्सामा कुनै जमिन दिएको थिएन, तर पनि यस मानिसले रमणीय पहाड़ी क्षेत्र पाएका थिए। यहाँ हामी देख्न आरम्भ गरिरहेका छौं सत्य र जीवित परमेश्वरबाट पछि हटिजाने प्रक्रियाको शुरू भइरहेको छ, जुन न्यायकर्ताहरूको पुस्तकमा प्रत्यक्ष वा स्पष्ट हुन्छ। अमित्र, अर्को दिनदेखि हामी न्यायकर्ताको पुस्तकबाट अध्ययन गर्नेछौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Tu mata paila तपाई मात्र सित पवित्र हामी धोइएका छौं माको रगतले हुन धुलाई तपाईको सजना मुकुट पहिराउँछ तपाई मात्र सित पवित्र हामी धोइएका छौं माको रगतले हुन धुलाई तपाईको सधारा
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।